यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। पृथ्वी राजमार्गको कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालनमा पूर्ण रूपमा सञ्चालन हुन केही दिन लाग्ने। सरकारद्वारा जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने गृह कार्य शुरू। नेपालमा 4 हिमताल उच्च जोखिममा रहेको एक अध्ययनको निष्कर्ष। भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित। र इण्डोनेसियामा डुंगा डुब्दा 6 मृत्यु, 107 उद्धार, अझै 130 बेपत्ता। समाचार अब विस्तारमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा अवरूद्ध सड़क आजदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ। सड़क सञ्चालनमा आएसँगै राजधानीका लागि अत्यावश्यक सामग्री लिएर पहिरोसँगै बाटोमा फँसेका ट्रक र ग्यास बुलेटहरू कृष्णभीर सड़क पार गराइएको नौबिसे मोगलिन सड़क आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालले जानकारी दिनुभयो। तत्काललाई सड़कको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाड़ी सञ्चालनमा ल्याइएको भए पनि सड़कको अवस्था हेरेर यातायातलाई थप सहज बनाइनेछ। सड़कको ग्राभेलिङ र कम्प्याक्सनको काम बाँकी नै रहेकाले सड़क दुईतर्फी सञ्चालनमा ल्याउन भने अझै केही दिन लाग्ने इन्जिनियर ढकालले जानकारी दिनुभयो। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 सड़क भाँसिएको थियो। राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्गको यो सड़क हुँदै दैनिक 14,000 बढ़ी सवारी साधन आवतजावत गर्ने गर्दछन्। भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93,73,00,000 रूपियाँ बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्यांकन प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। आज संचारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। श्रेष्ठका अनुसार ग्रीन क्लाइमेट फण्ड जीसीएसबाट प्राप्त सहयोग परिचालन गरेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढ़ाइनेछ। इसिमोड र यूएनडीपीको संयुक्त अध्ययन अनुसार नेपालमा 21 हिमताल जोखिमयुक्त छन्। कोशी र गण्डकी क्षेत्रमा 4 अति उच्च जोखिमयुक्त हिमताल रहेका छन्। हरितालिका तीज अन्तर्गत आज घर घरमा महिलाहरू दर खाने तयारीमा छन्। विशेष गरी विवाहित महिलाले मनाउने हरितालिका अर्थात तीजको पहिलो दिन आज दर खाइन्छ। तीजको व्रत निराहार बस्ने भएकाले आज व्रतालुहरूले मिठा मिठा खानेकुरा दरका रूपमा खाई भोलि तीजको व्रत बस्ने चलन छ। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरूलाई देश विकासमा योगदान गर्न आग्रह गर्नुभएको छ। आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताउँदै उनीहरूलाई आगामी दिनमा पनि देशको विकासमा निरन्तर योगदान गर्न आग्रह गर्नुभएको हो। थारू समुदायको महत्वपूर्ण पर्व अटवारी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मनाइँदैछ। अटवारी पर्व व्रत र पूजाको पर्व मात्र नभई थारू समुदायको इतिहास, आस्था, मौलिक संस्कृति जोड़िएको थारू अगुवाहरूको भनाई छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
अटवारीलाई थारू समुदायले माघी पछिको दोस्रो ठूलो पर्वका रूपमा मान्ने गरेका छन्। पौराणिक कथन अनुसार थारू राजा दंगी शरणमाथि आक्रमण हुँदा 5 पाण्डव मध्येका भीमले सहयोग गरी उनको रक्षा गरेको र शत्रुलाई परास्त गरेको विश्वास गरिन्छ। त्यही मान्यताका आधारमा भीमलाई शक्तिको प्रतीक तथा भगवानका रूपमा पूजा गर्ने र आफू पनि भीम जस्तै बलियो हुने कामना गर्दै पुरूषहरू व्रत बस्ने परम्परा रहेको छ। लालझाडी गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष टीकाराम डगौरा,
यो भीमले तपाईँको राज्य प्राप्त गर्नको लागि लडाई लड्नु भएको थियो र त्यो लडाई जितिसकेपछि जुन 3 दिन थियो आइतबार र त्यसैको दिन पारेर हाम्रो चौधरी थारू समुदायहरू आफ्ना दिदी बहिनीहरूको लागि जितको उत्सवमा आज दिनभरि व्रत बसेका हुन्छन् र त्यो जितको खुसियालीमा आज अटवारी पर्व एउटा धुमधामका साथ मनाइरहेका छन्।
अटवारीको मुख्य विशेषता चोखो आगोमा पकाइएको परिकार भीमलाई चढाएर प्रसादका रूपमा ग्रहण गर्नु हो। अटवारीको साँझ व्रतालु पुरुषहरूले गन्यारी नामक काठबाट निकालिएको चोखो आगोमा विशेष रोटी तथा परिकार पकाउने गर्दछन्। पूजा तथा परिकार पकाउने स्थानलाई गाईको गोबरले लिपपोत गरी शुद्ध बनाउने चलन छ। पकाइएका रोटी तथा अन्य परिकार र फलफूल अग्निदेवलाई अर्पण गरेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्छन्। तर आफूले खानु अघि विवाहित छोरीचेली तथा दिदीबहिनीका लागि एक भाग छुट्याएर राख्ने गरिन्छ। त्यसलाई थारू समुदायमा अग्रासन भन्ने गरिन्छ। लालझाडी गाउँपालिका वडा नम्बर 3 छोटी परिसियाका स्थानीय भगत सिंह चौधरीका अनुसार उक्त अग्रासन अर्को दिन सोमबार विवाहित छोरीचेली तथा दिदीबहिनीलाई दिने परम्परा छ।
बहिनीहरूको दिदीहरूको लागि छुट्याएर छुट्याइसकेपछि बाँचेको त्यो हिस्सा मध्ये त्यो पनि पूजा पाठ गरेर त्यो फेरि आफूले त्यो खाइन्छ।
वर्षभरि माइती आउन नपाएका विवाहित छोरीचेली तथा दिदीबहिनी समेत अटवारीका अवसरमा माइतीसँग भेटघाट तथा भलाकुसारी गर्ने भएकाले यो पर्वले दाजुभाइ तथा दिदीबहिनी र माइती पक्षको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ। अटवारीको दोस्रो दिन सोमबार विभिन्न परिकार खाने चलन समेत रहेको छ। यता कञ्चनपुर र कैलालीका आदिवासी राणा थारू समुदायले भने भाद्र शुक्ल पक्षको पहिलो आइतबारलाई दिन इतबारका रूपमा मनाउने गर्दछन्। यस दिन राणा थारू समुदायका महिला तथा पुरुष सबैले व्रत बस्ने र साँझ पख पूजा आजा गरी विभिन्न मिठा परिकार बनाएर सामूहिक रूपमा भोजन गर्ने चलन रहेको छ। लालझाडी गाउँपालिका 3 छोटी पर्सियाका मणिराम राणाका अनुसार दिन इतबार राणा थारू समुदायको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको एक पर्व हो।
राणा समुदायहरूले आज व्रत बसेका छन्। उसलाई दिन आइतबार भन्छन्। साँझा व्रत खोलेर रोटी र सिमी खान्छन्।
यसरी अटवारी तथा इतबार पर्वले थारू समुदायको धार्मिक आस्था, मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र चेलीबेटी प्रतिको सम्मानलाई पुस्तान्तरण गर्दै आएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब बाँकी समाचार। सरकारले मध्य प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढ़ाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मध्य प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्ने क्याम्पस स्थापना गर्न लागि बताउनु भएको हो। मध्य प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाडौँ लगायत अन्य प्रदेशमा जाने गएका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। रुकुम पश्चिम, सुर्खेत, सुनसरी र तनहुमा आज भएको सवारी दुर्घटनामा परि 6 जनाको मृत्यु भएको छ। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 को देउता खोलामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा जीप चालक त्रिवेणी गाउँपालिका 1 रुघाका सुन्दर खड्का मगर र सानीभेरी 6 की अन्दाजी 16 वर्षीय प्रेमकला पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो। आज बिहान वडा नम्बर 6 को कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानोभेरी 9 सिमली हुँदै खलंगातर्फ जाँदै गरेको जीप सड़कबाट 50 मिटर तल खसेको र दुर्घटना भएको थियो। यसैगरी सुर्खेतमा मोटरसाइकलको ठक्करबाट 1 जनाको मृत्यु भएको छ भने ठक्करबाट वीरेन्द्रनगर नगरपालिका 10, सुर्खेत बरी पार्टीका 55 वर्षीय आशा बुढाको उपचारका क्रममा मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका साथ बालग्राम स्थित पूर्व पश्चिम लोकमार्गमा आज मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल कलभर्टमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका 3 का सागर रेग्मी र पारस थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताउनुभयो। त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका 12 कमलाबारीमा आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका 6 बस्ने 26 वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियाको जाभा र बोर्नियो टापु बीच एउटा डुंगा डुब्दा कम्तीमा 6 जनाको मृत्यु भएको छ भने 130 जना बेपत्ता भएका इण्डोनेसियाका उद्धारकर्ताहरूले बताएका छन्। भाइग्रो ट्रान्सपोर्ट 8 नामक डुंगामा 243 यात्रु र 30 चालक दलका सदस्य सवार थिए। यो जहाज पूर्व जाभाको सुराबायाबाट प्रस्थान गरेपछि आज बिहान आफ्नो कम्पनीसँग सम्पर्कविहीन भएको थियो। इण्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय बासानासले 6 जनाको मृत्यु र 130 जना बेपत्ता रहेको जनाएको छ भने 107 जनाको उद्धार गरिएको बताएको छ। अब आर्थिक समाचार सुमिता लामाबाट।
मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रूपियाँ राजस्व संकलन भएको छ। रसुवाको भोटेकोशीमा गएको बाढ़ीका कारण रसुवागढ़ी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी वात्तै बढ़ेको छ। भन्सार प्रमुख विदुर चुड़ालका अनुसार रसुवागढ़ी केरुङ नाका र तातोपानीका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ़दो रहेको छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27,11,00,000 रूपियाँ राजस्व संकलन गरेको छ। भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ रूपियाँको हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो। प्रमुख चुडालका अनुसार शुक्रबार मात्रै 71 कन्टेनर र 106 विद्युतीय सवारी साधन ईभीको भन्सार जाँच पास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्। रसुवागढ़ी नाका बन्द भएको भदौ 10 गतेपछि भदौ 25 गते शुक्रबारसम्म कोरला नाकाबाट नेपाल भित्रिएका 434 वटा कन्टेनर र 641 वटा विद्युतीय सवारी साधनको भन्सार कार्यालयमा जाँच पास गराइएको उहाँले बताउनुभयो। विक्रम सम्बत 2082 भदौ अघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै 12 महिना खुला गरिएको कोरोला नाका गत वर्ष तातोपानी र रसुवागढ़ी नाका बाढ़ी पहिरो तथा नदी कटानले सड़क अवरूद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ 31 गतेदेखि कोरोला नाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो। भन्सार प्रमुख चुडालका अनुसार गत आर्थिक वर्ष 2082-83 उत्तरी कोरोला नाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले 6,92,00,000,000 रूपियाँको राजस्व संकलन गरेको थियो। बाँके जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूबाट 2,800 बढ़ी नयाँ रोजगारी सृजना भएका छन्। जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष 2082-83 उद्योग तथा वाणिज्य प्रशासन अन्तर्गत दर्ता भएका 627 उद्योग र 626 वाणिज्य फर्मबाट 2,861 जनाले नयाँ रोजगारी पाएका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घरती मगरले जानकारी दिनुभयो।
अब खेल समाचार। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली सार्वजनिक भएको छ। नेपाल ओलम्पिक कमिटिले आइतबार दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली सार्वजनिक गरेको हो। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालले सेप्टेम्बर 25 अफगानिस्तान र सेप्टेम्बर 26 जापानसँग प्रतिस्पर्धा गर्नेछ। टोलीको मुख्य प्रशिक्षक स्टुअर्ट ल र प्रशिक्षक अब्दुल सतार छन्। नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी कप्तान, रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल छन्। नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा 300 विकेट पूरा गर्ने पहिलो बलरको उपाधि हासिल गरेका छन्। एसएससी प्रिमियर कप अन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स यूएई संघको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन्। सन्दीपले हालसम्म एक दिवसीयमा 158 र T20I क्रिकेटमा 142 विकेट लिएका छन्। उनले अहिलेसम्म एक दिवसीयमा 79 र T20I मा 78 खेल खेलेका छन्। सन्दीपले विदेशी मैदानमा एसएससी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा गरेका छन्। कप्तान लामिछाने एक दिवसीय एसएससी प्रिमियर कपमा लगातार दोस्रो पटक प्लेयर अफ दि सिरिज घोषित हुने पहिलो खेलाड़ी समेत बनेका छन्। सन्दीपले एसएससी प्रिमियर कप 2026 छ खेलमा 2.98 को शानदार इकोनोमी रेटमा सबैभन्दा बढ़ी 17 विकेट लिए। नेपालले दोस्रो एसिया कपमा स्थान बनाउन उनको योगदान महत्वपूर्ण रह्यो। डडेलधुरामा आयोजित जिल्ला स्तरीय खुला पुरूष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोड़ीले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा हरिओम र निरजको जोड़ीले योगेश बोहरा र भरत बहादुर अयरको जोड़ीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। जिल्ला खेलकुद समितिद्वारा आयोजित सो प्रतियोगितामा 16 टोलीको सहभागिता रहेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले 46 फिडे चेस ओलम्पियाडमा सहभागी खेलाड़ीलाई विदाई गर्नु भएको छ। नेपाल बुद्धिजाल महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले यही सेप्टेम्बर 14 28 उज्बेकिस्तानको समरकाण्डमा आयोजना हुने प्रतियोगितामा सहभागी नेपाली खेलाड़ीलाई विदाई गर्नु भएको हो। कार्यक्रममा मुख्यमन्त्री थापा मगरले प्रतियोगितामा विजेता खेलाड़ीलाई प्रदेश सरकारले पुरस्कार र सम्मान प्रदान गर्ने बताउनुभयो।
अब मौसम। आज राति देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशको पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ भने मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम र भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। पृथ्वी राजमार्गको कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालनमा पूर्ण रूपमा सञ्चालन हुन केही दिन लाग्ने, सरकारद्वारा जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने गृह कार्य शुरू, नेपालमा चारवटा हिमताल उच्च जोखिममा रहेको एक अध्ययनको निष्कर्ष, भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित र इण्डोनेशियामा डुंगा डुब्दा 6 जनाको मृत्यु, 107 जनाको उद्धार, अझै 130 जना बेपत्ता। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।